تطاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو نبی صلی اللہ علیہ وسلم پر درود شریف پڑھ لیتے ہیں. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. تو ہم اخلاق و عادات نبویہ، جن کو کہ شمائل بھی کہا جاتا ہے، تسہیل بہشتی زیور کی جلد نمبر ایک میں سے یا اس کے اول حصے میں سے پڑھ رہے ہیں. اور یہ پڑھنے کا ہمارا مقصد کیا ہے یا کیا ہونا چاہیے، کم از کم اللہ تعالیٰ واقعی ہمارا ایسا مقصد بنا دے کہ نبی علیہ الصلوۃ والسلام کی محبت ہمارے دلوں کے اندر سما جائے، ہمارے دلوں پر چھا جائے. ذات کی تذکرہ کرنے سے ذات کی محبت ملتی ہے، تذکرہ ذات سے ذات کی محبت ملتی ہے. تو نبی علیہ الصلوۃ والسلام کی محبت، جیسے کہ آپ لوگوں نے ابھی حال ہی میں ہمارے حضرت کا جو چھوٹا سا ایک بیان کا کلپ آپ لوگوں کے ساتھ شیئر کیا تھا، کہ نبی علیہ الصلوۃ والسلام کی محبت جو ہے وہ ایمان کا حصہ ہے، اور اس کے بغیر انسان کا ایمان مکمل نہیں ہو سکتا. ٹھیک ہے. تو شمائل ترمذی، باقاعدہ امام ترمذی رحمۃ اللہ علیہ نے اپنی حدیث کی کتاب کے اندر ایک پورا کا پورا جو ہے وہ بڑا سا باب رکھا ہے شمائل ترمذی، اس میں بھی یہی ساری باتیں عربی کی حدیثوں کی شکل میں نقل فرمائی ہیں، جن کو کہ حضرت تھانوی رحمۃ اللہ علیہ نے اردو زبان میں ہمارے لیے آسان فرما کر کے اپنی کتاب بہشتی زیور کے اندر نقل کیا. تو اس میں ہم لوگ یہاں تک پہنچے تھے پچھلی کلاس میں کہ پیج نمبر 121 پر تھے، کہ اگر بات کرنے کے وقت کئی آدمی ہوتے تو باری باری سب کی طرف رخ کر کے بات کرتے، ایسا نہ ہوتا کہ ایک طرف تو توجہ ہو اور دوسروں کو دیکھیں بھی نہیں. یعنی جب ایک کراؤڈ سے بات ہو رہی ہے تو پورے کراؤڈ کی طرف جو ہے نا، جیسے ایک بیان کرنے والا جو ہے کبھی ادھر دیکھتا ہے کبھی ادھر دیکھتا ہے، ٹھیک ہے، تو آپ صلی اللہ علیہ وسلم بھی جو ہے وہ اس طرح سے سب کی طرف دیکھ دیکھ کر کے بات کیا کرتے تھے. بلکہ ایک جو حدیث ہے الدین النصیحہ، اس حدیث کے بارے میں تو علماء سے یہ بھی سنا کہ نبی علیہ الصلوۃ والسلام نے نا پہلے باقاعدہ سیدھے ہاتھ کی طرف رخ کر کے فرمایا الدین النصیحہ، پھر اس کے بعد سامنے کی طرف رخ کر کے پھر فرمایا الدین النصیحہ، پھر اس کے بعد بائیں طرف رخ کر کے فرمایا الدین النصیحہ. ٹھیک ہے. تو یعنی ایک بڑی ایک یونیک جو ہے وہ اس طریقے سے اس حدیث کو بیان کیا جاتا ہے. تو بہرحال آگے چلتے ہیں کہ سب کے ساتھ ایسا برتاؤ کرتے کہ ہر شخص یوں سمجھتا ہے کہ مجھے سب سے زیادہ چاہتے ہیں. یہ بھی ہم بات کر چکے ہیں اس کے اوپر. اگر کوئی پاس آ کر بیٹھتا یا بات شروع کرتا تو اس کی خاطر بیٹھے رہتے، جب پہلے وہ خود اٹھ جاتا تو پھر آپ اٹھتے. ٹھیک ہے. اب اس میں ہم نے بات تو کر لی ہے اس کے بارے میں کہ یہ ایک بڑا مشکل کام ہے. کیوں؟ اس لیے کہ جو بڑے لوگ ہوتے ہیں، جو اہم لوگ ہوتے ہیں، تو ان کی مصروفیات بھی زیادہ ہوتی ہیں، ہے نا. تو وہ سب سے زیادہ مصروف ہوتے ہیں بھائی، اور ان کے پاس جو ہے وہ الگ الگ لوگوں کو ٹائم دینے کے لیے اتنا ٹائم نہیں ہوتا کہ سب کو جو ہے وہ کھل کر کے ٹائم دیں، آرام سے بیٹھے رہیں کسی کے پاس جب تک کہ وہ خود نہ اٹھ جائے. ٹھیک ہے. تو ہمیں تو جلدی لگی رہتی ہے نا کہ ہمیں تو بہت سارے کام کرنے ہیں، بس جلدی سے اٹھو. ٹھیک ہے. لیکن نبی علیہ الصلوۃ والسلام سے زیادہ مصروف، نبی علیہ الصلوۃ والسلام سے زیادہ اہم کام اس دنیا کے اندر کوئی اور دوسرا انسان نہیں لے کر کے آیا ہے نا. تو نبی علیہ الصلوۃ والسلام کا تو کیا کام تھا کہ جی انسانیت کو جو ہے وہ جہنم کی آگ سے بچانا، ہے نا. نبی علیہ الصلوۃ والسلام جو ہے وہ صرف یہ تو نہیں کہ مکہ مکرمہ والوں کو جہنم کی آگ سے بچانا یا مدینہ منورہ والوں کو جہنم کی آگ سے بچانا، ہے نا، اسلام کی طرف لے کر آنا، شرک سے جو ہے وہ ان کو ہٹانا. نبی علیہ الصلوۃ والسلام تو پوری انسانیت کے لیے ہدایت بنا کر کے بھیجے گئے، ہے نا. اور آپ صلی اللہ علیہ وسلم کی امت جو ہے وہ پوری کی پوری دنیا پر مشتمل ہے، رائٹ. तो नबी अलैहिस्सलाम को तो ऐसे होना चाहिए जैसे हम अपनी सोच और समझ के मुताबिक अगर अगर इमेजिन करें तो नबी अलैहिस्सलाम को तो ऐसे होना चाहिए कि जैसे बस अभी इधर के इधर भाग रहे हैं, फिर उधर भाग रहे हैं, फिर उधर जा रहे हैं, फिर उधर जा रहे हैं, और किसी से बात करें, मेरे पास किसी के लिए टाइम नहीं है भाई, मेरे पास किसी के लिए टाइम नहीं है भाई, मुझे जो है पूरी दुनिया तक जो है वो अपने दीन का पैगाम पहुंचाना है ना। अब इधर बयान हो रहा है, उधर बयान हो रहा है, और हजारों हजारों लोगों का मजमा इकट्ठा करके बयान हो रहा है ना भाई, पूरी दुनिया को पैगाम सुनाना है तो आखिर को कुछ ना कुछ तो करना पड़ेगा ना, ठीक है ना। लेकिन ऐसा नहीं था, नबी अलैहिस्सलाम की जिंदगी देखें ऐसी बिल्कुल भी नहीं थी कि लाखों का मजमा इकट्ठा करके जो है वो लंबे लंबे चौड़े चौड़े जो है वो बयान हो रहे हैं, सबको पूरा दीन सिखा दो भाई एक बयान के अंदर सबको, ठीक है। और जो है वो एक यानी किसी इंडिविजुअल के लिए तो मेरे पास टाइम नहीं है भाई, है ना, मेरे पास तो जो है बड़े बड़े ग्रुप्स के लिए टाइम है ना। इंडिविजुअल के लिए टाइम लगाऊंगा तो मेरी जिंदगी तो 63 साल की है, 63 ईयर्स की जिंदगी है, खत्म हो जाएगी, है ना, टाइम खत्म हो जाएगा, टाइम आई विल बी आउट ऑफ टाइम, राइट। कहीं आपको पूरी जिंदगी नबी अलैहिस्सलाम सल्लम के ऐसा नजर आता है, ऐसा एटीट्यूड कहीं भी नजर नहीं आता, हालांकि पूरी इंसानियत के लिए नबी बना करके भेजे गए थे, है ना। तो टाइम किसको दे रहे हैं, कभी जो है वो एक आदमी को टाइम दे रहे हैं, एक इंडिविजुअल, कभी जो है वो किसी देहाती को टाइम दे रहे हैं, कभी जो है वो किसी औरत को टाइम दे रहे हैं, राइट, किसी खादिमा को टाइम दे रहे हैं, कभी किसी जो है वो यानी बकरी चराने वाली आम सी औरत को टाइम दे रहे हैं, कभी किसी बच्चे को टाइम दे रहे हैं, राइट, कभी किसी जो है वो मुसाफिर को टाइम दे रहे हैं, कभी जो है वो बीवी के साथ जो है वो कोई मशगला कर रहे हैं, बीवी के साथ बैठ के बातें कर रहे हैं, उसको कहानी सुना रहे हैं, राइट, कभी बीवी के साथ जो है वो दौड़ लगा रहे हैं, राइट। क्या मसरूफियत ऐसी होती है, राइट, ऐसा एक मसरूफ इंसान, दुनिया का सबसे ज्यादा मसरूफ इंसान, दुनिया का सबसे ज्यादा अहम इंसान, राइट, और उसके रोजमर्रा के मामलात देखो, ठीक है, कुछ समझ में आती है बात। तसव्वुर अपने इमेजिनेशन की आंखों से अगर इंसान देखे तो हमें तो समझ में नहीं आती बात, लेकिन अजीब बात यह है कि इसका एक नमूना जो है ना हमने काफिरों में देखा, ठीक है, कोई बताएगा काफिरों के अंदर इसका नमूना नजर आता है, काफिरों के अंदर, काफिरों ने जो है ना वो दीन इस्लाम से बहुत सारी चीजें सीखी हैं, ठीक है, आज के दौर के अंदर, पहले तो नहीं सीखी थी उन्होंने जब उनका डार्क एजेस थे, ठीक है, लेकिन जब डार्क एजेस से ये लोग निकले हैं ना तो उन्होंने दीन इस्लाम की बहुत सारी चीजों को अपनाया है, ठीक है। तो दुनिया का सबसे समझ लें कि इस वक्त जो दुनिया का सबसे जो ताकतवर इंसान, दुनिया का सबसे जो है वो अहम इंसान कौन है, है? पता है, पता होगा ना सबको, ये इसमें कौन सी ऐसी छुपी हुई बात है, इस वक्त दुनिया का सबसे जो है वो ताकतवर और अहम इंसान कौन होता है जी। आजकल दुनिया तो बिल्कुल उलट हुई है ना, तो इस वजह से उलट हिसाब से देखा जाएगा, ठीक है, कौन है जी, कोई बताए आप में से। जी सबसे मसरूफ इंसान किसको होना चाहिए इस वक्त दुनिया का, मौलाना साहब को तो नहीं कह सकते इस वक्त, दुनिया का सबसे ताकतवर, दुनिया का सबसे अहम, दुनिया का सबसे ज्यादा इम्पोर्टेंट, जी, अमेरिका का प्रेसिडेंट, है ना, डरते डरते उन्होंने डायरेक्ट मैसेज में जवाब दिया है, राइट। अमेरिका का जो प्रेसिडेंट है ना उसके पास जो है वो दुनिया के सबसे बड़ी ताकत है दुनिया की, ठीक है, न्यूक्लियर वेपन्स और स्पेस वॉर के बटन उसके पास है सारे के सारे, है ना, सारे के सारे मिसाइलों के बटन अमेरिका के प्रेसिडेंट के पास होते हैं, और उसके पास जो है वो ताकत भी है, और हर किस्म की ताकत है, यानी एक डिप्लोमेटिक ताकत भी है, सियासी ताकत भी है, और जो है वो यानी क्या कहते हैं टेक्नोलॉजी की ताकत भी है, सबसे ज्यादा टेक्नोलॉजी जो है वो, बहरहाल दूसरों ने जो कुछ भी किया हो लेकिन है अमरीका के पास ये अभी भी, ठीक है। तो उस बंदे की आप जिंदगी देखें, ठीक है ना, ये जो सबसे ज्यादा मसरूफ इंसान होना चाहिए इसकी जिंदगी देखें, कभी जो है ना ये अपनी बीवी के साथ नजर आता है, कभी जो है वो अपने अपने पूरे खानदान के साथ नजर आता है, और बड़े मजे से टहलता टहलता जो है ना वो गोल्फ खेल रहा होता है, गोल्फ जो कि बड़ी जो है ना वो सहूलत के साथ जो लोग होते हैं ना रिटायर्ड एज वाले वो गोल्फ खेलते हैं, अमेरिका के प्रेसिडेंट साहब जो है वो कभी गोल्फ खेल रहे हैं और कभी जो है वो कुछ कर रहे हैं। तो इन्होंने लगता है कि ये नबी अलैहिस्सलाम की जिंदगी से बात सीखी है ना, कि भाई मसरूफियत का मतलब ये नहीं है कि तुम जो है वो दीवाने हो चले जाओ और तुम जो है ना वो यानी जहनी मरीज बनते चले जाओ, ठीक है ना, तुम्हारे पास किसी के लिए टाइम ही ना हो, ठीक है, ये मतलब नहीं है, अहम होने का मतलब ये नहीं है, ठीक है। तो जो इस तरह से अपने आप को अहम समझते हैं ना, तो वो फिर वहम होता है, और हम सब जो है वो अनफॉर्चुनेटली अहम नहीं है बल्कि हम वहम हैं, ठीक है। तो नबी अलैहिस्सलाम तो ऐसे नहीं थे। तो ये बहरहाल इसका मतलब अब ये नहीं है कि जी अगर हम अपने मशायख को जो है वो मसरूफ देखते हैं, उनके पास जो है ना वो हमारे पास हमें देने के लिए बहुत ज्यादा टाइम नहीं होता, तो वो इसका मसला ये नहीं, उसकी वजह ये नहीं होती। उसकी वजह जो है ना वो भी एक तरबियत का तरीका ही होता है ना, कि वो सबको जो है ना वो खुल करके बहुत अच्छे तरीके से टाइम नहीं दे रहे होते, वो भी तरबियत का एक तरीका ही होता है, उसमें भी तरबियत ही मकसूद होती है। बहरहाल ये उन्हीं को समझ में आई होगी जिन्होंने अपने बड़े मशायख को देखा है, इस तरीके से करीब से देखा है, तो हर एक को समझना जरूरी नहीं है। आगे चलते हैं। तो फरमाया कि आपके अखलाक सबके लिए आम थे, घर में जाकर आराम के लिए मसनत पर तकिया लगाकर बैठते थे, घर के काम अपने हाथ से कर लेते, कभी बकरी का दूध निकाल लिया, कभी अपने कपड़े साफ कर लिए, अपना काम अक्सर अपने हाथ से कर लिया करते थे, ठीक है। अपना काम अक्सर अपने हाथ से कर लिया करते थे, इसका मतलब ये नहीं है कि सारे काम जो है नबी अलैहिस्सलाम घर के किया करते थे, और बीवियां जो है ना वो बैठ करके बातें कर रही होती थी, या जो है वो कुछ और अपनी मशगूलियत में लगी होती थी, या इबादतें कर रही होती थी। बीवियां जो है वो मुसल्ले पे बैठी हुई है इबादतें कर रही है, और नबी अलैहिस्सलाम घर आए और घर में आकर के जो है ना वो घर के सारे काम नबी अलैहिस्सलाम कर रहे हैं, राइट। ऐसा होता था? नहीं, ऐसा नहीं होता था। काम घर का जो है ना वो काम घर का बीवी नहीं करना होता था, ठीक है ना। जो भी करता वो सादा जिंदगी थी, तो जाहिर है फिर सादा जिंदगी के जहां नुकसान होते हैं कि घर के अंदर जो है वो ड्रेनेज नहीं होती, प्लम्बिंग नहीं होती है ना, उनके घरों में ड्रेनेज और प्लम्बिंग नहीं होती थी, उनके घरों के अंदर जो है वो नलके का सिस्टम नहीं लगा होता था, ठीक है, कि नलका में जो है ना वो आपने यूं खोला और पानी आ गया, ठीक है ना। और उनके घर के अंदर जो है ना वो बिजली के बटन भी नहीं लगे होते थे कि बटन दबाया और बिजली आ गई, है ना। इस्त्री करने के लिए इस्त्री भी नहीं होती थी, ठीक है ना, और जो है वो डिश वॉशर भी नहीं होता था, और जो है वॉशिंग मशीन भी नहीं होती थी, और बेशुमार ऐसी चीजें जो कि हमारे घरों के अंदर एक हिस्सा बन चुकी हैं, वो कोई भी उनके घरों में नहीं होती थी, ठीक है ना। लेकिन सादा जिंदगी होती थी, तकलीफ तो होती थी, लेकिन जाहिर है फिर काम भी कम ही होता था, ठीक है ना। अब जो है वो हमारी जिंदगी जो है वो सादा तो नहीं रही है, हमारी जिंदगी की इंतहाई एंटी सादा हो चुकी है, तो जब एंटी सादा होती है तो फिर उसके साथ साथ जो है ना फिर काम भी ज्यादा ही हो जाता है, ठीक है ना। तो इट ऑल वर्क्स हैंड इन हैंड, ठीक है। जहां पे मशीनरी ज्यादा आती है ना, तो मशीन ज्यादा आने से जो है वो इंसान फारिग नहीं हो जाता बल्कि काम और बढ़ जाता है। ये बात जो है वो हमारे पाकिस्तान वालों को जरा ज्यादा समझ में आती होगी शायद, कराची वालों को और कुछ बड़े शहर वालों को, है कि मासी आती है हाथ बढ़ काम करने के लिए, ठीक है, घर में मासी आती है काम करने के लिए, लेकिन मासी के साथ जो है ना वो मालकन को ज्यादा काम करना पड़ता है, ठीक है। तो यहाँ तो उल्टा होना चाहिए था, मासी आने से तो मालकन फारिग हो जाए, लेकिन वो फारिग नहीं होती बल्कि मुस्तकिल की एक टेंशन में लगी रहती है ना। कुछ खवातीन का तजुर्बा ऐसा ही होगा, है? तो बहरहाल तो नबी अलैहिस्सलाम जो है वो बाहर के काम किया करते थे, नबी अलैहिस्सलाम जो है वो हर वक्त जो है वो जिहाद की तैयारी हो रही है, हर वक्त जो है वो साजिशों के लिए जासूस रवाना किए जा रहे हैं पता करने के लिए कहाँ पे क्या हो रहा है, कहाँ पे क्या नहीं हो रहा, है ना। फिर उसके बाद जो है जब जरूरत पड़ रही है तो लोगों को निकल करके जिहाद के लिए जा रहे हैं, और जब उससे पहले जब जिहाद नहीं फर्ज हुआ था तो उससे पहले जो है वो दावत और तबलीग का काम खालिसतन मक्का मुकरमा की जिंदगी के अंदर दावत और तबलीग का काम हो रहा होता था, और जो है वो दीन सीखना सिखाना, लोगों को जो है वो मिलना, कभी उसके घर जा रहे हैं कभी उसके घर जा रहे हैं, कभी जो है वो दारे अरकम के अंदर बैठ करके इज्तिमाही शक्ल में दीन की बातें कर रहे हैं, सिखा रहे हैं, समझा रहे हैं, है ना। और घर में जब आए हैं तो ऐसा नहीं कि घर में आकर के जो है वो कुछ भी नहीं कर रहे, लेकिन ऐसा नहीं था, बल्कि कुछ करते थे, बस इस हद तक करते थे, ठीक है। तो हर चीज को अपने मकाम के ऊपर रखना जरूरी है, कि इसका मतलब ये नहीं है कि जी मर्द ही आकर के घर का सारा काम किया करे और खवातीन जो है वो गप्पे मारा करें। क्या खवातीन का कि नहीं हमें बाहर का काम करना है, राइट। आजकल तो मुसीबत ही आई हुई है, खवातीन से जो है वो घर में बैठा नहीं जाता, टिका नहीं जाता, ठीक है ना। तो अब जो है वो कहती है हमें बाहर जाना है भाई, हमें घर में टिकना ही नहीं है, अब घर का काम कौन करे, उसके लिए जो है वो या तो कोई 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 मुलाजिम लेकर के आए, या जो है वो शोहर साहब आकर घर का काम करें, ठीक है। तो ये तो आवे का आवा बिगड़ा हुआ इसको कहना चाहिए ना। बहरहाल तो नबी अलैहिस्सलाम जो है वो ये काम कर लिया करते थे। कैसा ही बुरे से बुरा आदमी आप सल्लल्लाहु अलैहि वसल्लम के पास आता, उससे भी मेहरबानी के साथ मिलते और उसके दिल शिकनी ना फरमाते थे। ठीक है, यानी इंतहाई जाहिल घटिया किस्म के जो जो वो होते थे, आराबी होते थे, कैसे मतलब नबी अलैहि सलाम के साथ भी सख्ती से पेश आते हैं। एक जो है वो आकर के मस्जिद के अंदर उसने यानी नजासत करनी शुरू कर दी। ठीक है, तो उसके साथ भी जो है वो मेहरबानी के साथ मिले, उसके दिल शिकनी ना फरमाई, बल्कि उसके जो है वो गलती के ऊपर पर्दा डाला और उसके साथ अच्छे से पेश आए, बल्कि उसको तोहफे तहाइफ देकर के रुख्सत किया और वो मुसलमान हो गया। फिर जाहिर है गर्ज ये कि आप सल्लल्लाहु अलैहि वसल्लम सब लोगों से ज्यादा खुश इखलाक थे। ठीक है, तो हमारे साथ भी इस तरह के लोगों के साथ वास्ता हमारा पड़ता रहता है, तो अब हमें उनके साथ जो है वो सब्र तहम्मुल का मामला करने की कोशिश करनी चाहिए। अगर किसी से कोई नापसंदीदा बात हो जाती तो कभी उसके सामने ना जतलाते। ठीक है, यानी ये जो जतलाने वाली आदत होती है ना, ये इंतहाई बुरी होती है। कि एक तो ये कि एक तो अपनी तरफ से कोई एहसान कर दिया तो उसको जो है वो जतला रहे हैं। ठीक है ना, यानी आदतन जता रहे हैं। कभी होता है जरूरत पड़ती है, बहुत मजबूरी हो जाती है, तब जो है वो बताना पड़ता है। ठीक है, तो इस तरह से नबी अलैहिस्सलाम भी जरूरत पड़ने पर नबी अलैहिस्सलाम ने भी बताया है सहाबा कराम को कि क्या मैंने तुम्हारे साथ ऐसा नहीं किया, क्या मेरे आने से तुम्हें जो है वो ये फायदे नहीं हुए। है ना, तो नबी अलैहिस्सलाम ने बताया है ना इस तरीके से, लेकिन क्या उस तरह जरूरतन बतलाने को जतलाना कहा जाएगा? नहीं, उसको जतलाना नहीं कहा जाएगा, बल्कि जरूरतन बतलाना कहा जाएगा। जतलाने का मतलब ये होता है कि एक शख्स जो है ना वो उसकी आदत होती है कि बस कोई उससे अच्छा काम किसी के लिए हो नहीं गया कि बस उसने जो है ना वो उसके ऊपर उसको जतलाना शुरू कर दिया। ठीक है, तो जतलाने में और बतलाने में फर्क भी जरूरी है कि हम समझें। ठीक है, तो किसी की नापसंदीदा बात जो है वो उसको भी उसके सामने जो है वो जतलाना, ये भी एक बुरी आदत होती है अगर ये आदत बन जाए तो। ठीक है, कभी किसी की इसलाह की खातिर, उसकी जो है वो उसको नुकसान से बचाने की खातिर उसकी बुराई जो है वो उसको बतानी पड़ती है। ठीक है ना, तो वो बतलाना कहलाएगा, वो जतलाना नहीं कहलाएगा। ठीक है ना, काश के आप लोग इसको लिख रहे हो अपने पास कि बतलाने में और जतलाने में फर्क होता है और क्या फर्क होता है। ठीक है ना, वरना क्लास लेने का फिर वो बस सुनी सुनी अनसुनी हो गई। ठीक है, तो इन बातों को लिख लें भाई। कभी सोचा था इस तरह से जतलाने और बतलाने में क्या फर्क होता है? अच्छा, ना तबीयत में सख्ती थी और ना कभी सख्ती की सूरत बनाते, जैसे बाज लोगों की आदत होती है कि किसी को डराने धमकाने के लिए बतकल्लुफ गुस्से की सूरत बनाकर वैसी ही बातें करने लगते हैं। वरना और ना आप सल्लल्लाहु अलैहि वसल्लम की आदत चिल्लाने की थी। ठीक है ना, तो ये भी यानी सख्ती जो है वो जब जरूरत पड़ जाए सख्ती करने की तो जरूरतन सख्ती करना, उसको आदत नहीं कहते। आदत वो चीज होती है जो कि इंसान यानी जरूरत बेजरूरत हर वक्त जो है वो उसी तरह का उसका एटीट्यूड होता है। ठीक है ना, तो उसको जो है वो आदत कहा जाता है। नबी अलैहिस्सलाम की ऐसी आदत नहीं थी। ठीक है, कोई अगर बात समझ में ना आ रही हो तो बीच में आप लिख करके पूछ भी सकती हैं। तो आप सल्लम की आदत ना चिल्लाने की थी। ठीक है, तो यानी जब गुस्सा आता है तो चीख चिल्ला शुरू हो गया। ठीक है ना, तो ये भी अनफॉर्चुनेटली ये भी आदत होती है इंसान की कि यानी वो समझता है कि जी जितना लाउड होऊंगा उतना ज्यादा जो है ना वो मैं काबू कर लूंगा सिचुएशन को, और इतना ज्यादा मैं अगले बंदे को जो है ना वो हरा दूंगा, आजिज कर दूंगा जितना जोर से चिल्लाऊंगा। ठीक है, तो ये चिल्लाने वाली तो बहुत ही ज्यादा बुरी आदत होती है। एक दफा हजरत ने, हमारे हजरत ने किसी बयान में फरमाया था कि घर के अंदर जो है ना वो चिल्लाना सिर्फ एक सूरत में जायज होता है, सिर्फ एक सूरत में चिल्लाना जायज होता है घर के अंदर, जब घर में आग लग जाए और चिल्ला करके घर के लोगों को बताना पड़े कि आग लग गई है, निकल निकलो यहां से। ठीक है ना, वो वाहिद सूरत हाल होती है जिसमें चिल्लाना जायज है। ठीक है, वरना घर के अंदर चिल्लाने की कोई नौबत नहीं आनी चाहिए, इसकी किसकी इजाजत ही कोई नहीं है घर के अंदर चिल्लाने की। अगर कोई आपको मसला भी डिस्कस करना है ना, तो आराम से सहूलत के साथ खामोशी के साथ डिस्कस करना है। ठीक है ना, और वो मौका महल देख करके के लोगों के सामने ना हो, बच्चों के सामने ना हो। ठीक है, और ऐसी आवाज ना हो कि जो है वो पूरे घर के अंदर वो आवाज जा रही हो। ठीक है, अच्छा आगे फरमाते हैं कि जो कोई आप सल्लल्लाहु अलैहि वसल्लम के साथ बुराई करता, आप सल्लल्लाहु अलैहि वसल्लम कभी उसके साथ बुराई ना फरमाते, बल्कि मुआफ और दरगुजर फरमा दिया करते थे। ठीक ٹھیک ہے. کبھی اگر ارادہ کر بھی لیا نا تو نبی علیہ صلی اللہ علیہ وسلم کے جو شیخ تھے نا, شیخ, وہ نبی علیہ صلی اللہ علیہ وسلم کو روک دیا کرتے تھے. ٹھیک ہے, جیسے کہ غزوہ احد کے اندر جب آپ صلی اللہ علیہ وسلم کے چچا حمزہ رضی اللہ تعالیٰ عنہ کو مسلح کر دیا کافروں نے, اور ان کے علاوہ اور بھی صحابہ کو مسلح کیا تھا, یعنی ناک کان کاٹ لیے اور آنکھیں نکال دیں اور یہ کر دیا, مطلب بہت ہی برا برا یہ لوگ کرتے تھے. ٹھیک ہے, تو نبی علیہ صلی اللہ علیہ وسلم نے اس وقت قسم کھا لی تھی کہ میں جو ہوں نا وہ 70 کافروں کو اس کے بدلے میں مسلح کروں گا. فوراً اوپر سے انٹروینشن, شیخ کی انٹروینشن فوراً ہو گئی کہ نہیں, آپ کے لیے یہ بات بالکل جائز نہیں ہے. وہ ان عاقبوا بمثل ما عوقبتم به, ٹھیک ہے, کہ جتنا کیا ہے اس کی ہی اجازت ہے, لیکن اگر تم معاف کر دو گے وہ زیادہ بہتر ہے. نبی علیہ صلی اللہ علیہ وسلم نے پھر ارادہ فرما لیا کہ نہیں, ہم نہیں کریں گے مسلح. ٹھیک ہے, تو کیا بچوں کو جب بات نہ سن رہے ہوں تو اس طرح سے کہنا کہ امی اتنا خیال کرتی ہیں آپ لوگوں کا اور آپ لوگوں کو احساس نہیں ہوتا, یہ جترانے میں آئے گا یا بتلانے میں آئے گا؟ یہ جتلانے میں تو نہیں آئے گا, بتلانے میں آئے گا, انلیس کے آپ جو ہے نا وہ دن میں 10 دفعہ یہ بات کہہ رہی ہوں بچوں کو. ٹھیک ہے نا, تو پھر تو وہ جتلانے میں آ جائے گا, یا بلکہ وہ کچھ اور ہی میں آ جائے گا. ٹھیک ہے, لیکن اس طرح کبھی ہو جاتا ہے تو اگر بچوں کو یہ بات کہہ دی جائے تو یہ جتلانے میں نہیں آئے گا بلکہ بتلانے میں آئے گا. اچھا ٹھیک ہے, یعنی دن میں آپ 4-5 مرتبہ اس طرح کی بات کر رہی ہو نا تو پھر وہ جترانے کی شکل اختیار کر جائے گا, ورنہ نہیں. اچھا, اس کے بعد جو ہے وہ اب کوئی کہے گا کہ اچھا 3 دفعہ اگر کروں تو پھر, ہے نا, تو بھائی یہ بات کی کھال نکالنے کی بات ہو گئی کہ 3 دفعہ کروں تو پھر بس بھائی, مطلب سمجھ لیں کہ زیادہ اگر آپ کر رہی ہیں تو جتلانا ہوگا. anyway, اب آگے فرمایا کہ جو کوئی آپ صلی اللہ علیہ وسلم کے ساتھ برائی, اچھا, کبھی اپنے ہاتھ سے کسی غلام, خدمتگار یا عورت کو, بلکہ کسی جانور کو بھی نہیں مارا, البتہ شریعت کے حکم سے سزا دینا اور بات ہے. ٹھیک ہے, تو وہ جو ایک مارنے والی عادت ہوتی ہے, انفارچونیٹلی بچوں کو مارنے کی عادت ہے نا, بس غصہ آتا ہے اور غصے کے اندر جو ہے وہ ہاتھ چلتا ہے. ٹھیک ہے, تو بدقسمتی سے ہمارے درمیان بہت سے دیندار مرد بھی ہیں جو کہ اپنی بیویوں کو مار رہے ہوتے ہیں. ٹھیک ہے نا, اور بہت سی دیندار خواتین ہیں جو کہ اپنے بچوں کو مار رہی ہوتی ہیں, پیٹ رہی ہوتی ہیں بری بری طریقے سے. ٹھیک ہے, وہ غصہ کسی کے اوپر آ رہا ہوتا ہے, پیٹ جو ہے وہ بچوں کو رہی ہوتی ہیں. ٹھیک ہے نا, تو بھائی غصہ, یہ والا غصہ جو ہے نا یہ حرام ہے. ٹھیک ہے نا, تو حرام کا معنی سمجھنے کی کوشش کریں کہ بھائی صرف زنا حرام نہیں ہوتا, صرف شراب حرام نہیں ہوتی. نبی علیہ الصلوۃ والسلام نے کسی اور چیز کو بھی اگر حرام قرار دیا تو وہ بھی حرام ہی ہے, یعنی اس کو کرنے کے اوپر یعنی شدید گناہ ہوگا. ٹھیک ہے, تو اس طریقے سے یعنی ناجائز غصہ نکالنا, ٹھیک ہے, تو یہ بھی حرام میں ہی آتا ہے. وہ کل کو کسی نے سوال کیا تھا, پتہ نہیں موجود ہیں کہ نہیں ہے, کہ کیا پردہ بھی فرض ہے جس طرح نماز فرض ہے؟ تو کبھی ہاں بھی, پردہ بھی فرض ہے, نماز بھی فرض ہے, پردہ بھی فرض ہے, روزہ بھی فرض ہے, زکوٰۃ بھی فرض ہے, حج بھی فرض ہے. ٹھیک ہے نا, اسی طرح پردہ بھی فرض ہے. ٹھیک ہے, تو اب ہمیں تو یہ نہیں پتا کہ پردہ فرض ہے کہ نہیں. ٹھیک ہے, تو بھائی اسی طریقے سے غصہ بھی حرام ہے. صحیح. اچھا, تو کہتے ہیں کہ شریعت کے حکم سے سزا دینا اور بات ہے, تو نبی علیہ صلی اللہ علیہ وسلم نے ظاہر ہے شرعی سزائیں جو ہے وہ لاگو کری ہیں, نافذ کری ہیں, اور درے بھی مارے ہیں, خود تو نہیں مارے لیکن لگوائے ہیں, اور جو ہے وہ رجم کی سزا بھی ہوئی ہے, اور جو ہے وہ ہے نا کافروں کو جو ہے وہ جو بنی قریظہ والوں کو جو ہے وہ نبی علیہ صلی اللہ علیہ وسلم ہی کے حکم کے اوپر جو ہے وہ قتل کیا گیا نا. ٹھیک ہے, جو کہ ابھی سیرت کلاس کے اندر ابھی آخری کلاس میں ہم نے پڑھا ہے. ٹھیک ہے, تو وہ سب شرعی سزائیں تھیں. ٹھیک ہے, اچھا, اگر آپ صلی اللہ علیہ وآلہ وسلم پر کوئی زیادتی کرتا تو اس کا بدلہ نہ لیتے تھے. ٹھیک ہے, اپنی ذات کے اوپر زیادتی کرنا کا بدلہ نہیں لیتے تھے, لیکن جو توہین رسالت ہے نا, اب یہ جو جملہ ہے نا, اب آپ صلی اللہ علیہ وسلم کے اوپر کوئی زیادتی کرتا تو اس کا بدلہ نہ لیتے تھے, اس کو جو ہے نا جو من مرضی کا دین والے لوگ ہوتے ہیں نا, ٹھیک ہے نا, چاہے وہ کتابیں پڑھے ہوئے ہوں چاہے کتابیں نہ پڑھے ہوئے ہوں. ٹھیک ہے نا, یہ ضروری نہیں ہے کہ وہ من مرضی والے سارے جو ہیں وہ بالکل نمٹ جاہل ہی ہوں. ٹھیک ہے, بہت ساری کتابیں پڑھنے والے بھی جو ہیں وہ من مرضی کا دین چلا رہے ہوتے ہیں نا, تو انہوں نے کیا کیا کہ بھائی اچھا, یہ تو توہین رسالت کے اوپر تو سزا ہونی نہیں چاہیے, رائٹ؟ کیونکہ نبی علیہ الصلوۃ والسلام تو امن کا پیغام لے کر کے آئے تھے، اور نبی علیہ الصلوۃ والسلام جو ہیں وہ تو عفو درگزر کر دیتے تھے، اور اپنی ذات کے خلاف جو ہے وہ کسی چیز کے اوپر ایکشن ہی نہیں لیا کرتے تھے، ٹھیک ہے نا؟ تو اس وجہ سے جو ہے نا وہ توہین رسالت جو ہے وہ جو بھی کرے اس کو سزا وزا کوئی نہیں دینے کی ضرورت ہے، ٹھیک ہے؟ تو یہ جو ہے نا یہ یعنی ان تمام حدیثوں کا انکار ہو جائے گا کہ جس کے اوپر جس کے اندر کے بات موجود ہے کہ نبی علیہ السلام نے سزا دی تھی، ٹھیک ہے نا؟ اور سزا بھی کیسی؟ قتل، توہین رسالت کرنے والوں. اچھا امیڈیٹلی فوراً فوراً نہیں، ٹھیک ہے، لیکن ایسا معاملہ ہو گیا کسی کے ساتھ جب اس نے، تو پھر صحابہ کو کہا کہ بھائی کون اس کو جا کر کے چپ کروائے گا، بند کروائے گا اس کو، ٹھیک ہے؟ تو کتنے ایسے واقعات جو ہے وہ سیرت کے اندر موجود ہیں. تو اب آپ جو ہے وہ نان مسلمز کے درمیان رہتے ہیں، یا آپ نے جو ہے وہ نان مسلم دوست بنائے ہوئے ہیں، تو ان کو خوش کرنے کے لیے جو ہے نا آپ نے کہا کہ یہ توہین رسالت کا جو ہے نا وہ سلسلہ ہی ختم کر دو، ٹھیک ہے؟ وہ اللہ بلا کرے مولویوں کا، وہ پیچھے لگے ہی رہتے ہیں. الحمدللہ ہمارے ملک کے اندر ابھی بھی حالات جو ہے وہ اتنے خراب، یعنی بہت خراب ہیں، لیکن ابھی بھی جو ہے وہ بل پاس ہو گیا سینٹ کے اندر کہ توہین صحابہ کے اوپر جو ہے وہ سزا ہوگی، ٹھیک ہے؟ اہل بیت کی توہین کرے گا کوئی، کوئی صحابہ کی توہین کرے گا تو اس کے اوپر سزا ہوگی. نبی علیہ السلام السلام کی توہین تو اس سے بھی زیادہ سنگین چیز ہے. اچھا، ہر وقت ہسمکھ رہتے اور ناک بھوں نہ چڑھاتے تھے، ٹھیک ہے؟ یعنی بلا وجہ کا جو ہے نا وہ کسی کے اوپر ناراضگی کا اظہار نہیں کرتے رہتے تھے. مزاج بہت نرم تھا، نہ بات میں سختی تھی اور نہ برتاؤ میں سختی، اور نہ بے باکی تھی کہ جو چاہا پھٹ سے کہہ دیا، جس کو ہم منہ پھٹ ہونا کہتے ہیں نا، کہ بس جو جی میں آیا اور جو ہے وہ اگلے بندے وہ کہہ دیا، اور اس کے بعد جو ہے نا وہ اپنے حق گوئی کے اوپر اترا بھی رہے ہیں. میں تو بس سچ بولتی ہوں بھائی، میں تو بس منہ پہ بول دیتی ہوں، میں تو غیبت نہیں کرتی، میں تو منہ پہ بولتی ہوں، ٹھیک ہے؟ تو یہ منہ پہ بولنا جو ہے نا یہ ہمیشہ اچھا نہیں ہوتا، ٹھیک ہے؟ تو اس کو منہ پھٹ کہا جاتا ہے، اور یہ چیز جو ہے وہ بد اخلاقی کے اندر آتی ہے. موقع محل کی مناسبت سے بولنا چاہیے، اور دیکھ کر کے کوئی فائدہ بھی ہو رہا ہے بولنے کا کہ نہیں فائدہ ہو رہا. نہ کسی کا عیب بیان فرماتے، نہ کسی چیز کے دینے میں دریغ فرماتے. یعنی دریغ فرمانے، یعنی بے دریغ کہتے ہیں نا، کوئی بے دریغ جو ہے وہ بے، یعنی بغیر سوچے سمجھے جو ہے وہ آپ نے بے دریغ یہ کام کر دیا، ٹھیک ہے؟ تو دریغ کا مطلب جو ہے وہ بے دریغ کا اپوزٹ ہوگا، مجھے تو یہ سمجھ آتا. اپنی بڑائی ظاہر نہ کرتے، کسی سے بحث مباحثہ نہ فرماتے، ٹھیک ہے؟ یعنی عادتاً جو ہے وہ جس کو ڈینگے مارنا کہتے ہیں، یا اپنے بس ہر وقت اپنی تعریف کرتے رہنا، اور اس طرح کی بات نہیں کرتے تھے. جب ضرورت پڑتی تھی کہ بھائی انا حبیب اللہ ولا غیر، ہے نا، انا رسول اللہ، اپنا تو بھائی یہ جو یہ تو بات ہی شروع ہوتی ہے میں اللہ کا رسول ہوں، ہے نا؟ اب اس کے اوپر کبھی کہا اچھا اپنے آپ کو اللہ کا رسول کہہ رہے ہیں، او ہو یہ تو اپنی بڑائی بیان کر رہے ہیں، ہے نا، اپنے آپ کو اللہ کا رسول کہہ رہے ہیں، یہ تو اپنی بڑائی بیان کر رہے ہیں. تو کیا خیال ہے پھر نبی علیہ الصلوۃ والسلام کو کہا کیا گیا تھا؟ یہی تو کہا گیا تھا، اشہد اللہ الہ الا اللہ و اشہد ان محمدا عبدہ و رسولہ، ٹھیک ہے نا؟ تو بھائی عبدہ بھی ہے اور رسولہ بھی ہے، ٹھیک ہے؟ تو رسولہ جو ہے وہ بڑائی بیان کرنا تو نہیں پھر کہلائے گا نا. نبی علیہ الصلوۃ والسلام اپنے اوپر درود شریف بھی پڑھا کرتے تھے، اپنے اوپر درود شریف، ٹھیک ہے؟ تو ہر چیز کو جو ہے وہ بڑائی بیان کرنے کے اندر نہیں کہا جا سکتا، لیکن یہاں پر عادتن کی بات ہو رہی ہے کہ جیسے کچھ لوگوں کی عادت ہوتی ہے کہ ان کو بات مکمل نہیں ہوتی اپنی، کوئی کوالٹی بیان کیے بغیر. تو کسی سے بحث مباحثہ نہ فرماتے، بحث مباحثہ جو ہے وہ علماء میں ناپسندیدہ ہے، اور جو جہلا ہوتے ہیں ان کے اندر بحث مباحثہ جو ہے وہ حرام ہے، ٹھیک ہے؟ جس بات میں کوئی فائدہ نہ ہو اس میں مشغول نہ ہوتے، نہ کسی کی برائی کرتے، نہ کسی کے عیب کی کھود کرید کرتے، بے فائدہ بات لا یعنی، جس نے اپنے آپ کو لا یعنی سے محفوظ کر لیا، تو لا یعنی بات کرنے سے محفوظ کر لیا تو وہ کیا حدیث ہے مجھے ذہن میں نہیں آ رہی، تو اس کا کچھ ہے نا ایمان مکمل ہو جائے گا یا کیا اس طرح سے کچھ ہے. لایعنی بات جس کا کوئی دنیا اور آخرت کا فائدہ نہ ہونا تو اس کے اندر مشغول آپ صلی اللہ علیہ وسلم نہیں ہوتے تھے، آپ صلی اللہ علیہ وسلم کی سنت ہے، ٹھیک ہے. اور کسی کی برائی نہیں کرتے تھے کا مطلب بھی یہی ہے کہ جس کے اندر کوئی شریف فائدہ نہ ہو، کوئی آخرت کا فائدہ نہ ہو تو پھر برائی نہیں کرتے تھے، ٹھیک ہے نا. یعنی عادتاً کہ ہاں بھی وہ تو ایسا ہے اور اس نے تو یہ کر دیا اور اس نے تو وہ کر دیا، اور ایپ کی کھود کریت کرنا کے مطلب بھی یہ ہوتا ہے کہ جس میں کہ آپ کو کوئی بتا نہیں رہا لیکن آپ جو ہے وہ یعنی ہر جگہ بیٹھ کر کے جو ہے نا، پھر جس کو کہتے ہیں نا سیاست، ہمارے یہاں جس کو سیاست کہا جاتا ہے، حالانکہ یہ ہے تو نہیں سیاست، لیکن کہ بھئی ہر وقت جو ہے نا وہ اس میں کھود میں کس نے کیا کر دیا اور کس نے کسی کے خلاف کیا کر دیا اور کس نے کیوں کر دیا، تو وہ جو ہے وہ ایک لائک تاکہ ڈسکشن شروع ہو جائے، ٹھیک ہے، تاکہ جو ہے نا وہ ذرا مزہ آئے، ذرا گپ شپ لگے، ذرا مزہ آئے، ہے نا، اس قسم کی. تو وہ ایپ کی کھود کو ریت کرنا جو ہے نا وہ بہت سارے لوگوں کے نزدیک جو ہے وہ ڈسکشن شروع کرنے کا طریقہ ہوتا ہے نا. اور اس طریقے سے پھر ایسی ڈسکشن شروع ہوتی ہے کہ پھر وہ چلتی ہی رہتی ہے، کیونکہ شیطان پھر اس کو فیول کر رہا ہوتا ہے. وہی بات منہ سے نکالتے جس میں ثواب ملتا ہے. کوئی باہر کا پردیسی آ جاتا اور بول چال یا سوال کرنے میں ادب کا خیال نہ کرتا تو آپ صلی اللہ علیہ وآلہ وسلم اس کو برداشت فرماتے، ٹھیک ہے. جو عربی وغیرہ جو لوگ ہوتے ہیں اونٹوں کے ساتھ رہنے والے، تو ان کا مزاج جو ہے وہ انتہائی سخت ہوتا ہے، اور صحرا وغیرہ کی سختی کا جو ہے وہ انسان کے مزاج کے اوپر اثر پڑتا ہے. تو ایسے لوگ بھی مدینہ منورہ آتے تھے تو وہ مزاجن جو ہے وہ مزاجن بڑے سخت ہوتے تھے، تو آپ صلی اللہ علیہ وسلم اس کو برداشت فرماتے تھے. کسی کو اپنی تعریف نہ کرنے دیتے، ٹھیک ہے، یعنی حد سے زیادہ تعریف نہ کرنے دیتے. کبھی تعریف صحابہ کرام جو ہے وہ کیا کرتے تھے نبی علیہ الصلوۃ والسلام کی، ٹھیک ہے. بلکہ جب جو ہے وہ یہ جو توہین کرنے والے جو یہ جو کافر شاعر ہوتے تھے، تو ان کا جواب دینے کے لیے باقاعدہ حسان بن ثابت رضی اللہ تعالیٰ جو شاعر رسول، رائٹ، تو ان کو نبی علیہ الصلوۃ والسلام نے اجازت دی تھی کہ آپ جو ہے وہ ان کے جواب میں اشعار لکھیں. تو ان کے اشعار جو ہے نبی علیہ الصلوۃ والسلام کی مداح کے اشعار ہوتے تھے، رائٹ. مداح کے، مداح جو ہے وہ تعریف کرنے کو کہتے ہیں، ٹھیک ہے. تو یہاں پر تعریف نہ کرنے دیتے کا مطلب کیا ہے کہ بلا ضرورت جو ہے نا وہ بس ایسی آسمان و زمین کے قلابے ملانا، ٹھیک ہے نا. کچھ لوگوں کو اللہ تعالیٰ نے الفاظ کی صلاحیت دی ہوتی ہے، ٹھیک ہے نا. ہر بندے کے اندر یہ یعنی یہ اسکل نہیں ہوتی، زبان کی جو اسکل ہوتی ہے کہ وہ بہت اچھے اچھے الفاظ اور بڑے یعنی کیا کہتے ہیں ان کو، ملمع سازی، ملمع سازی جیسی جو ہے وہ زبان استعمال کرے. تو اب ایسے لوگ جو ہوتے ہیں نا پھر وہ آپ کے سامنے آئیں گے اور بس انہوں نے جو ہے نا وہ اپنی اس اسکل کو جو ہے نا، اپنی اس صلاحیت کو جو ہے پھر وہ استعمال کرنا شروع کر دینا ہوتا ہے، ٹھیک ہے نا. اور ایسے ایسے آپ تو ایسے ہیں اور آپ تو ویسے ہیں اور میں تو بس آپ کے جو ہے نا وہ محبت میں مبتلا ہو گئی ہوں اور ہو گیا ہوں اور بس یہ اور وہ، ہے نا. تو یہ چیز جو ہے نا اس کو ڈسکریج کرنا، ٹھیک ہے نا. یا تو روک ہی دینا کہ بھئی آپ ایسی بات نہ کریں، یا روکنے کا ایک اور بھی طریقہ ہوتا ہے کہ ان کی بات کو جس کو کہتے ہیں نا لفٹ نہ کرانا، لفٹ نہ کرائیں، بس اگنور کریں اور کام کی بات کرنا شروع کر دیں، ٹھیک ہے نا. تو یہ ہوتا ہے کہ کسی کو اپنی تعریف نہ کرنے دینا، لیکن جب ضرورت پڑتی ہے تو اس وقت جو ہے وہ ہمارے علماء مشائخ بھی تعریف کرنے دیتے ہیں اور نبی علیہ الصلوۃ والسلام بھی جو ہے وہ تعریف کرنے دیتے تھے. اب دیکھیں ضرورت پڑتی ہے، کتنی دفعہ یہاں پہ بات آئی ہے، جب ضرورت پڑتی ہے تو کرنا، جب ضرورت پڑتی ہے تو کرنا، ٹھیک ہے نا. تو بھائی کون ڈسائڈ کرے گا کہ ضرورت ہے کہ ضرورت نہیں ہے، کون ڈیسائیڈ کرے گا؟ ہر مرتبہ جو ہے وہ شیخ سے تو نہیں پوچھ کر کے آئیں گے نا کہ حضرت بتائیں کہ ابھی ضرورت ہے تعریف کرنے کی اجازت دینے کی، ابھی ضرورت نہیں ہے تعریف کرنے کی اجازت دینے کی، ٹھیک ہے. تو کون بتائے گا بھائی؟ پھر کیسے پتا چلے گا آپ کو کہ اس وقت جو ہے وہ تعریف کرنے کی اجازت دینی ہے یا اس وقت تعریف کرنے کی اجازت نہیں دینی ہے، ٹھیک ہے. تو یہ آپ کو کیسے پتا چلے گا؟ کوئی بتائے گا اس کا جواب؟ یا یہ کہ ابھی اوپر اور بھی بہت سارے موقعوں کے اوپر بات ہوئی کہ عیب بیان کرنا ہے. اب عیب بیان کرنا جو ہے وہ کس وقت عیب بیان کرنا ضروری ہے، کس وقت عیب بیان کرنا غیر ضروری ہے، ठीक है ना। तो अब ये कैसे डिसाइड करेंगे आप, है ना, कैसे पता चलेगा भाई? सियाको सबाक से पता चलेगा। अच्छा चले ठीक है, सियाको सबाक से ही पता चलेगा। लेकिन अगर आपसे हम एक एक लफ्ज पूछें कि आप जो है वो एक लफ्ज में जवाब दें, कैसे इल्म से पता चलेगा? अच्छा इल्म भी जो है ना वो भी पूरा आंसर नहीं है। सियाको सबाक और इल्म जो है ये दोनों एक ही चीज है, क्योंकि सियाको सबाक का इल्म होगा तो वो आपको फैसला करने में मदद देगा, ठीक है। लेकिन एक और भी चीज होती है जिसकी जरूरत होती है, जिसकी बुनियाद पर इंसान जो है वो इन सिचुएशंस के अंदर फैसला करता है कि उसको क्या करना चाहिए क्या नहीं करना चाहिए, ठीक है। यानी एक ऐसा काम जो कि हर सिचुएशन में नहीं करना चाहिए लेकिन कुछ सिचुएशन में करना भी चाहिए, ठीक है। तो वो जो प्रोसेस होता है ना जिससे कि वो फैसला करता है कि ये करना चाहिए कि नहीं करना चाहिए, इस प्रोसेस को जो है ना वो कहते हैं इज्तिहाद करना, इज्तिहाद करना, ठीक है ना। और इज्तिहाद करने के लिए सियाको सबाक का इल्म होना, ठीक है ना, यानी उस मुआमले के आगे पीछे ऊपर नीचे, राइट, और उसके जो है वो लवाजमात और उसके जो है वो कराइन, है ना, ये सारी की सारी यानी नॉलेज होना, इज्तिहाद के लिए नॉलेज जरूरी है, ठीक है ना। और दूसरी चीज जो है ना वो होती है इखलास, ठीक है ना, कि आप जो इज्तिहाद कर रहे हैं ना वो अल्लाह की रजा के लिए कर रहे हैं, नेकनीयती के साथ कर रहे हैं, ठीक है ना, खैर ख्वाही की नीयत के साथ कर रहे हैं, है ना। दुनियावी ना तो बदला निकालने के लिए आप वो काम करना चाह रहे हैं, ना जो है ना वो आप जो है वो यानी अपना क्या कहते हैं बगोस का इजहार करने के लिए, ना जो है वो कोई और गंदा किस्म का फायदा हासिल करने के लिए, बल्कि अल्लाह की रजा की खातिर, ठीक है ना। तो ये जो इज्तिहाद वाला अमल है ना ये इंसान को हर वक्त करना पड़ता है, अगर कोई नहीं करता तो वो गलत करता है, उसको हर वक्त करना चाहिए इज्तिहाद। और इज्तिहाद नेकनीयती और इल्म के बगैर नहीं किया जा सकता, नेकनीयती और इल्म के बगैर इज्तिहाद किया नहीं जा सकता। तो इस वजह से फिर जब ऐसी सिचुएशंस आती हैं तो अब बंदा क्या करे, ये करूं कि वो करूं, ठीक है, तो उसको जो है इज्तिहाद करना पड़ेगा, तब उसको जो है वो फायदा होगा। अगर वो इज्तिहाद नहीं कर रहा तो वो नुकसान करेगा, अपना नुकसान करेगा, ठीक है ना, या दूसरों का भी नुकसान करेगा साथ साथ। लेकिन इज्तिहाद करे कैसे अगर उसके अंदर इखलास नहीं, तो वो इज्तिहाद कर ही नहीं सकता, राइट। और अगर उसके पास मामले का इल्म नहीं तो वो इज्तिहाद कर ही नहीं सकता। बात समझ में आ रही है? तो इज्तिहाद करना जरूरी, लाजमी, हर बंदे के लिए अपनी सिचुएशन के हिसाब से उसको इज्तिहाद करना लाजमी है। लेकिन ये कब मुमकिन है उसके लिए करना, जब उसके पास इखलास हो और जब उसके पास इल्म हो। तो मतलब क्या कहने का मतलब ये है कि इखलास और इल्म के बगैर हमारा गुजारा नहीं है, इखलास और इल्म के बगैर हमारा गुजारा नहीं है। अगर हम उसके बगैर ही गुजारा कर रहे हैं ना, इखलास के बगैर जिंदगी गुजार रहे हैं, इसका मतलब ये है कि हम अपने लिए गड़े खोद रहे हैं, ठीक है ना, जिसके अंदर हम गिरेंगे जा करके, या हमारे पास जो है वो इखलास ही इखलास है, इल्म कोई नहीं और हम सीखना भी नहीं चाहते, तो भी जो है वो हम इश्तेहाद नहीं कर सकते। जब हम इश्तेहाद नहीं कर सकते तो इसका मतलब ये है कि हम नुकसान कर रहे हैं, अपना भी दूसरों का भी, ठीक है ना। तो इसके लिए तो खवातीन जो पुरानी हैं उनको कहें भाई हमारा क्या ताल्लुक इश्तेहाद से, ठीक है ना। तो भैया आप नबी अलैहिस्सलाम की सारी बातें सुन रही हैं ना, ये तो रोजमर्रा की चीजें हैं ना। तो जिस तरह नबी अलैहिस्सलाम के ऊपर ये सिचुएशन आती थी, आपके ऊपर भी यही सिचुएशन आती हैं, मेरे ऊपर भी यही सिचुएशन आती हैं, ठीक है ना। तो अब उसमें कब जो है वो किसी को तारीफ करने देना है, कब तारीफ नहीं करने देना, ये इज्तिहाद की बुनियाद पर आप फैसला करेंगी। और इज्तिहाद कैसे कर सकेंगी, जब आपके अंदर इखलास होगा। भाई तारीफ भी कोई करने दे रहा है ना किसी को, तो वो भी अल्लाह की रजा की खातिर, और किसी को अगर मैं रोक रहा हूं कि नहीं तारीफ करो, वो भी अल्लाह की रजा की खातिर, ठीक है, इसको इखलास कहते हैं, ठीक है। और सिचुएशन का इल्म होना कि भाई यहाँ पे तारीफ जो है वो एसेंशियल है, जरूरी है यहाँ पे, क्योंकि लोग जो है ना वो बदगुमानी का शिकार हो रहे हैं, लोगों के अंदर जो है वो यानी वो फैल रही है, किसको क्या कहते हैं, वो बेचैनी फैल रही है लोगों के अंदर। तो अगर कोई आकर के तारीफ करेगा तो इससे जो है ना वो सिचुएशन कंट्रोल हो जाएगी, लोगों की बदगुमानियां दूर हो जाएंगी। इसको इल्म कहते हैं। इल्म होगा कि सिचुएशन कैसी कैसी हो रही है, कैसी मामला चल रहे हैं, ठीक है ना, तब वो इश्तेहाद कर सकेगा। ठीक है, उसी तरह खवातीन को तो हमने वो किचन के अंदर भी इश्तेहाद, राइट, किचन में खाना पकाने वाली खातून उसको भी इश्तेहाद करना होता है ना कि आज मुझे कौन सी वाली चीज पकानी है, ठीक है ना, तो उसमें भी उसको इश्तेहाद करना होता है। अगर वो इश्तेहाद किए बगैर पकाएगी तो वो अपना नुकसान करेगी, ठीक है ना। अल्लाह बात की समझता फरमाए, वरना ये समझ में नहीं आती बात किसी को, बहुत मुश्किल से किसी के समझ में आती है, ठीक है ना। अनफॉर्चुनेटली ये बात तो हम 10 साल से करे चले जा रहे हैं इस तरह की बातें, लेकिन जब सिचुएशन सामने आती है तो पता चलता है कि कुछ समझ के नहीं दिया किसी ने, इल्ला माशाल्लाह। ठीक है, चले हमारा काम है बताना। तो फरमाते हैं कि अहादीस में आप सल्लल्लाहु अलैहि वसल्लम के उम्दा अखलाक और आला सिफात का जिक्र तफसील से मौजूद है। ठीक है, अच्छा, तो ये सब जो लिखा है उन्होंने ये भी अहादीस से ही निकाल निकाल करके उर्दू में ट्रांसलेट करके लिखा है। अच्छा, फिर उसके बाद हलिया मुबारक और औसाफ तय्यबा, नबी अलैहिस्सलाम की यानी बाकायदा फिजिकल जो शक्लो सूरत और कद काठ और ये सारी चीजें, और उसके अलावा आप की दूसरी सफात वगैरह जो है ना, तो वो सब आगे इंशाल्लाह आएंगी। तो चूंकि आज की क्लास का ये वाला इस वाली क्लास का वक्त खत्म हो गया है, तो हम यहाँ पर इसको रोक देते हैं, इंशाल्लाह अगली क्लास में आगे से पढ़ेंगे। तो इसकी रिकॉर्डिंग को फिर आप बंद कर दीजिए।